यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले आफ्नो तर्फबाट प्रतिनिधित्व गरिरहेका मन्त्रीहरू फेरबदल गर्ने, नयाँ मन्त्रीहरूको सूची अध्यक्ष माधव कुमार नेपालद्वारा प्रधानमन्त्रीलाई हस्तान्तरण, प्राकृतिक स्रोत साधनको सदुपयोग गरी युवालाई स्वदेशमा नै रोजगारीको वातावरण निर्माण गर्नुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई, यस वर्षको मनसून नेपालको पूर्वी भागबाट प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागद्वारा जानकारी, सरदरभन्दा बढ़ी वर्षा हुने प्रक्षेपण र पश्चिमा राष्ट्रहरूले युक्रेनलाई अत्याधुनिक हतियार सहयोग गरिरहे अवस्था अझै भीषण हुने रूसी राष्ट्रपति पुटिनको चेतावनी।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले पार्टीका तर्फबाट नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ। पार्टी अध्यक्ष माधव कुमार नेपालले हिजो साँझ प्रधानमन्त्री देउवालाई भेटेर नयाँ मन्त्रीको नाम बुझाउनु भएको पार्टी केन्द्रीय प्रचार विभाग सचिव प्रकाश खतिवड़ाले जानकारी दिनुभयो। सिफारिश भएका मन्त्रीहरूमा शहरी विकास मन्त्रालयमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भवानी खापुङ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा जीवन राम श्रेष्ठ र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शेरबहादुर कुंवर हुनुहुन्छ। त्यस्तै हीराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा सिफारिश गरेको छ। यसअघि हिजो बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिश गर्न शीर्ष नेतृत्वलाई जिम्मेवारी दिएपछि उच्च तहका नेताहरूबीच भएको छलफलबाट नयाँ नाम सिफारिश गरिएको हो। हिजै एकीकृत समाजवादीले मन्त्रीहरू रामकुमारी झाक्री, विरोध खतिवड़ा, कृष्ण कुमार श्रेष्ठ र प्रेम आलेलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच हिजो प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। भेटमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो। लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालले आगामी संघ तथा प्रदेशको निर्वाचनको रणनीतिबारे छलफल गरेको छ। लोकतान्त्रिक समाजवादी पार्टीको हिजो बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचनको मिति घोषणापछि मात्र चुनावी तालमेलबारे निर्णय गर्ने भएको छ। बैठकमा चुनावी तालमेलबारे छलफल भए पनि आगामी परिस्थिति अनुरूप छलफल गरेर निर्णय लिइने लोसपाका कार्यकारिणी सदस्य एवं सांसद एकवाल मियाले जानकारी दिनुभयो। बैठकले पार्टी संगठनलाई प्रभावकारी ढंगले सञ्चालनका लागि केन्द्रीय कार्यकारिणी समिति बनाएर जिम्मेवारी बाँडफाँड गर्ने तथा भ्रातृ संस्थालाई विस्तार गर्ने बारे पनि सहमति भएको उहाँले बताउनुभयो। बैठकमा स्थानीय निर्वाचनको समीक्षा गरिएको र आगामी निर्वाचनमा कसरी सहकार्य गर्ने भन्ने विषयमा छलफल भएको लोसपाले जनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले देशबाट गरीबी हटाई युवाहरूलाई स्वदेशमा नै रोजगारी प्रदान गर्न प्राकृतिक स्रोत साधनको सदुपयोग गर्नुपर्नेमा जोड़ दिनुभएको छ। काठमाडौँमा हिजो आयोजित सुदूरपश्चिमाञ्चल सरोकार मंचको साधारण सभामा प्रधानमन्त्री देउवाले सुदूरपश्चिम क्षेत्रमा विगतको तुलनामा अहिले हवाई मार्ग र सड़क मार्ग मार्फत पूर्वाधारमा विकास भए पनि गरीबीको दर भने नघटेको बताउनुभयो। स्रोतको उपलब्धता र सम्भावना नभएर सुदूरपश्चिम पछाडि परेको नभई विकास हुन नसकेर पछाडि परेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो। प्रधानमन्त्री देउवाले सुदूरपश्चिम क्षेत्रको पूर्वाधार तथा आर्थिक विकासका लागि सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो। प्रधानमन्त्री देउवाले संघ तथा प्रदेशहरूले समन्वय गरी नीति नियम र कानून बनाई गरीबी र असमानतालाई हटाउनु पर्ने र विकासलाई तीव्रता दिन सबै दलबीच सहकार्यको आवश्यकता उल्याउनुभयो। रूपन्देहीको रोहिणीमा हिजो भएको बस दुर्घटनामा मृत्यु भएका 9 जना मध्ये 8 जनाको शनाखत भएको छ। जनकपुरबाट बुटोल जाँदै गरेको यात्रुवाहक बस भैरहवा परासी सड़क खण्ड अन्तर्गत रोहिणी गाउँपालिका तीन र ओम सतिया गाउँपालिका चारको सिमाना स्थित रोहिणी नदीको पुलबाट तल खस्दा नौजनाको मृत्यु भएको हो। शनाखत भएकाहरूमा रूपन्देहीको तिलोत्तमा दुई, योगी कुटीका 56 वर्षीय विष्णु पौडेल, वड़ा नम्बर 8 की 37 वर्षीय तुलसी पौडेल, बुटवल 11 कालिका नगरका 48 वर्षीय कृष्ण प्रसाद बस्याल, ओम सतिया गाउँपालिका चार मटेरियाका राजेन्द्र प्रसाद पाण्डे रहेका छन्। त्यस्तै रौतहटका 20 वर्षीय दिनेश दास तथा भारत घर भएका नागेन्द्र शर्मा, अरविन्द शर्मा र संजय गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। मृतक मध्ये एकजना पुरूषको भने शनाखत हुन सकेको छैन। बसमा दुईजना चालक र एकजना सहचालक सहित 32 सवार रहेका थिए, जसमा 25 पुरूष र 6 महिला र 2 बालबालिका रहेको प्रहरीले जनाएको छ। गृहमन्त्री बालकृष्ण खाँडले जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुवाहक बस हिजो रूपन्देहीको रोहिणी पुलबाट खसेर भएको दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्य उपचारमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। गृहमन्त्री खाँडले रूपन्देहीका सुरक्षा निकायका प्रमुखलाई टेलिफोन गरी घाइतेहरूलाई भरपर्दो उपचारको व्यवस्था गर्न निर्देशन दिनुभएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरती र मानव जातिको संरक्षण गर्न नसकिए विकास र समृद्धिको लक्ष्यमा पुग्न नसकिने बताउनु भएको छ। विश्व वातावरण दिवसको अवसरमा हिजो तुलसीलाल स्मृति प्रतिष्ठान र अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले वातावरणीय पक्षमा ध्यान दिन नसकिए विकास हुनुको कुनै अर्थ नहुने बताउनुभयो। अध्यक्ष ओलीले धरतीमा वातावरणको स्थायी प्रदूषणको प्रवृत्ति बढ़दै जाने र प्रतिरोधको क्षमता कम हुँदै जाने हो भने मानव सभ्यतामा चुनौती खड़ा हुने पनि बताउनुभयो। विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो राष्ट्रपति भवन परिसरमा विभिन्न जातका फलफूलका विरूवा रोप्नु भएको छ। हरेक वर्ष यस दिवसको दिन राष्ट्रपति भण्डारीले राष्ट्रपति भवन परिसरभित्र वृक्षारोपण गर्दै आउनु भएको छ। नेकपा माओवादी केन्द्रको पूर्व स्थायी समिति सदस्यहरूको बैठकले अखिल क्रान्तिकारीभित्र देखिएको समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास कुमलटारमा हिजो बसेको बैठकले अहिले तत्काललाई दुवै पक्षलाई राखेर सहमति गर्ने र छिट्टै विद्यार्थीको राष्ट्रिय सम्मेलनका लागि पहल गर्ने निर्णय गरेको हो। पार्टीको आन्तरिक व्यवस्थापनमा केन्द्रित बैठकले केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न आफ्ना सदस्यहरूबाट एक महिनाभित्र न्यूनतम 100 रूपियाँका दरले रकम संकलन गर्ने निर्णय गरेको नेता लीलामणि पोखरेलले जानकारी दिनुभयो। बैठकले केन्द्रीय समितिको बैठक आगामी असार 15 गते बोलाउने निर्णय पनि गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन सूचना र सन्देश।
श्रम ऐन 2074 पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। नागरिकता ऐन 2063 संशोधन बारे सरोकारवाला निकायबीच छलफल भएको छ। दलबीच सहमति जुटाएर प्रतिनिधि सभाको जारी अधिवेशनमा नागरिकता ऐन प्रस्तुत गर्ने विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो। गृहमन्त्री बालकृष्ण खाँडको पहलमा हिजो गृह मन्त्रालयमा भएको छलफलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी, कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइराला, नेपाली कांग्रेसका सचेतक पुष्पा भूषाल, महान न्याय ता खम्ब बहादुर खाती, गृह सचिव टेकनारायण पाण्डे लगायतका सहभागीहरूबीच विचाराधीन नागरिकता विधेयक संसदमा अगाडि बढ़ाउने विषयमा छलफल भएको थियो। नागरिकता ऐनमा वैवाहिक अंगीकृत जन्मसिद्ध नागरिकका सन्तानलाई दिने नागरिकता, गैर आवासीय नागरिकलाई दिने नागरिकता, आमाको नामबाट नागरिकता लगायतमा सहमति जुट्न सकिरहेको छैन। सरकारले प्रतिनिधि सभाको यही अधिवेशनमा नागरिकता ऐन पेश गर्ने तयारी गरेको छ। मध्य प्रदेश सभाको बैठकमा मध्य प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको आर्थिक वर्ष 2079-80 को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। प्रदेश सरकारको नीति तथा कार्यक्रममा अनुत्पादक क्षेत्रको लगानी कटौती गरेर पूँजीगत खर्चमा वृद्धि गर्नुका साथै प्रदेशको आर्थिक वृद्धिका लागि वैदेशिक लगानी भित्राई रोजगारी वृद्धि गर्ने उल्लेख रहेको छ। यस्तै नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, वन तथा वातावरण, पर्यटनको विकास एवं सड़क र अन्य पूर्वाधार निर्माणमा विशेष जोड़ दिइएको छ। छ। यसै गरी सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2079-80 नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। हिजो बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारको आर्थिक वर्ष 2079-80 नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। प्रस्तुत नीति तथा कार्यक्रममा प्रदेश सरकारले रोजगार सृजना तथा आर्थिक समृद्धि, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खेलकुद, पूर्वाधार विकास लगायतका कार्यक्रमलाई प्राथमिकता दिएको छ। नेपालमा यस वर्ष मनसून सरदर मितिभन्दा अगाडि नेपालको पूर्वी भेगबाट प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको पूर्व मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै यस वर्षको मनसून प्रणाली हिजैदेखि प्रदेश नम्बर एकमा प्रवेश गरेको जनाएको छ। नेपालको अन्य भूभागमा मनसून फैलन केही दिन लाग्ने पनि महाशाखाले उल्लेख गरेको छ। यस वर्ष मनसून देशको पूर्वी भेगबाट प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुनेछ। यस वर्ष मनसूनमा सरदर भन्दा बढ़ी वर्षा हुने प्रक्षेपण पनि मौसम पूर्वानुमान महाशाखाले गरेको छ। बजेट ल्याउने समय नजिकिएसँगै स्थानीय तहहरू आगामी आर्थिक वर्ष 2079-80 बजेटको तयारीमा जुटेका छन्। स्थानीय सरकार संचालन ऐन 2074 र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन अनुसार सबै स्थानीय तहले असार 10 गतेभित्र बजेट ल्याउनै पर्ने व्यवस्था भए अनुरूप बाँकीका 8 स्थानीय तह बजेटको तयारीमा जुटेका हुन्। नेपालगंजबाट नवीन गिरीको रिपोर्ट।
वैशाख 30 गते स्थानीय तहको निर्वाचन सम्पन्न भए पश्चात बाँकेका 8 पालिकामा कार्यपालिका गठन भइसकेपछि सबै पालिकालाई बजेट निर्माणको चटारो छ। यो वर्ष स्थानीय तहको निर्वाचन भएका कारण बजेट निर्माणका चरणहरू प्रभावित भए पनि फास्ट ट्र्याकबाट सबै चरण पूरा गरेर बजेट ल्याउने तयारी भइरहेको छ। नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेत।
समय हामीलाई एकदम छ, रात रात खटेर हामी यसमा लाग्नु पर्ने हुन्छ र बजेट तर्जुमा समिति र विषयगत समितिहरू निर्माण भइसकेपछि एकदमै घण्टा घण्टा दिन दिनको हिसाब गरेर निजी जस्ता कार्यक्रम ल्याउनमा हामी कटिबद्ध रहनेछौँ।
असार 5 गति भित्र सक्नुपर्ने 5 चरणमा बजेट तथा कार्यक्रम तर्जुमा गरिनु पर्दछ। त्यसका लागि कार्यपालिकाको निर्णयबाट विभिन्न विषयगत समितिहरू बनाउनु पर्दछ। राप्ती सुनारी गाउँपालिकाको कार्यपालिकाले 2079-80 बजेट तथा कार्यक्रमको ओडागत प्रस्तावना तयार गरी जेठ 27 गते भित्र गाउँ कार्यपालिकाको कार्यालयमा पेश गर्ने निर्णय गरेको छ। राप्ती सुनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकारी सिंहराज डागी।
कार्यपालिकाको बोर्ड बैठक बसेर बजेट तर्जुमाको लागि नीति तथा कार्यक्रम पहिला बनाउने भन्ने कुरा भएको छ। त्यो 27 गतिसम्म कलेक्सन हुँदैछ। 5 विषयगत क्षेत्रगत समितिहरू पनि बनेको छ। त्यसमा आर्थिक विकास समिति, पूर्वाधार विकास समिति, सुशासन लगायत सम्पूर्ण समितिहरू बनेको छ।
नरेनापुर गाउँपालिका पनि बजेटको तयारीमा जुटेको छ। स्थानीय चुनावका कारण बीचमा बजेटका चरणहरू प्रभावित भए पनि अब ओडासँग छलफल गरेर बजेटको तयारीमा लाग्ने नरेनापुर गाउँपालिकाले जनाएको छ। अध्यक्ष इस्तियाक अहमद शाह।
तयारी भइरहेछ, अब हामी सबैलाई चिठी पठाउँछौँ वार्डमा, त्यहाँबाट आएर छलफल गरेर सबै निर्णय गर्छौँ।
बजेट निर्माणको चरण पुसबाटै शुरू हुन्छ। 6 पार गरेर 7 चरणमा असार 10 गते भित्र बजेट तथा कार्यक्रम गाउँ वा नगरसभामा पेश गर्नुपर्दछ। 6 चरण अन्तर्गत कार्यपालिकाबाट स्वीकृत गराई उक्त बजेट तथा कार्यक्रम उपाध्यक्ष वा उपप्रमुखद्वारा गाउँ वा नगरसभामा पेश हुन्छ। बजेट असार मसान्तसम्म पास गरिसक्नुपर्दछ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको याम्पा फाँट र घाँसीकुवा खण्ड दैनिक 5 बन्द गरिने भएको छ। मुगलिङ पोखरा सड़क विस्तार योजना अन्तर्गत उक्त खण्डमा सड़क खन्ने कार्य गर्नुपर्ने भएकाले हिजोदेखि दैनिक 5 सड़क बन्द गर्न लागि हो। बन्दीपुर गाउँपालिका 5 स्थित याम्पा फाँट र ब्यास नगरपालिका 12 घाँसीकुवा खण्डमा हिजोदेखि अर्को सूचना नभएसम्मका लागि राति 11 बिहान 4 आवागमन बन्द रहने मुगलिङ पोखरा सड़क आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो। वीरगंज स्थित नारायणी अस्पतालले आइतबारका दिन समेत सेवा प्रदान गर्ने भएको छ। अस्पताल विकास समितिका अनुसार सेवाग्राही र अस्पतालमा उपचार गराउन आउने बिरामीलाई मध्यनजर गर्दै आइतबारका दिन पनि ओपीडी, शल्यक्रिया, ल्याब लगायतका सबै सेवा नियमित रूपमा सञ्चालनमा आउने अस्पताल प्रशासनले जनाएको छ। यद्यपि आइतबारका दिन उपचार सेवा बाहेक अन्य प्रशासनिक कार्य भने बन्द रहनेछन्। अस्पतालका अनुसार नारायणी अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाही र भारतको बिहारका कैयौं स्थानबाट गरी दैनिक 500 बढ़ी बिरामी उपचारका लागि पुग्ने गरेका छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा राष्ट्रहरूले युक्रेनलाई अत्याधुनिक हात हतियार सहयोग गरिरहे द्वन्द्व अझै भीषण हुने चेतावनी दिनुभएको छ। अमेरिकाका राष्ट्रपति जो बाइडेनले रूसमाथि आक्रमण गर्नका लागि लामो दूरीका रकेट प्रणाली युक्रेन पठाउने घोषणा गर्नुभएपछि रूसका राष्ट्रपतिको यो भनाई आएको हो। रूसी सेनामाथि आक्रमण गर्न युक्रेनले एकाधिक रकेट प्रक्षेपण प्रणाली पश्चिमा राष्ट्रबाट अपेक्षा गरेको छ। यो प्रणाली युक्रेनलाई दिए रूससँग अमेरिका र नेटोको सम्बन्ध प्रत्यक्ष रूपमा नै बिग्रने विश्लेषकहरूको भनाई छ। रूसले हालसम्म युद्धमा कुनै पनि रणनीति हेरफेर नगरेको तर युक्रेनलाई थप अत्याधुनिक हतियार प्राप्त भए आक्रमण भीषण हुने जनाएको छ। बंगलादेशको दक्षिण पूर्वी शहरमा रहेको एउटा डिपोमा आगो लागेर विस्फोट हुँदा करिब 50 जनाको मृत्यु भएको छ। सीताकुण्ड शहरमा रहेको कन्टेनर भण्डारण केन्द्रमा आगो लागेपछि विस्फोट भएको थियो। घटनामा परि 300 भन्दा बढ़ी घाइते भएको अधिकारीहरूले बताएका छन्। घटनामा परि 6 जना अग्नि नियन्त्रकहरूले पनि ज्यान गुमाएका र मर्नेहरूको संख्या अझै बढ़न सक्ने बताइएको छ। डिपोमा 600 जना कर्मचारी कार्यरत थिए। चीनको चिउ छवान उपग्रह प्रक्षेपण केन्द्रमा मानव अन्तरिक्ष यानलाई सफलताका साथ प्रक्षेपण गरेको चिनिया मानव अन्तरिक्ष कार्य परियोजना कार्यालयले जनाएको छ। उक्त प्रक्षेपण पछिको 577 सेकेण्डमा सन 2014 अन्तरिक्ष यान छाङचङ रकेटबाट छुटिएर निर्धारित क्षेत्रमा बसेको छ। सबै अन्तरिक्ष यात्रीको अवस्था राम्रो रहेको अन्तरिक्ष कार्य परियोजनाले जनाएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीलाई फोन गरी पूँजी बजारमा देखिएका समस्या तत्काल हल गर्न निर्देशन दिनुभएको छ। शेयर बजारका समस्याका बारेमा ज्ञापन पत्र बुझाउन आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेपाल पूँजी बजार लगानीकर्ता संघका प्रतिनिधिहरूसँगको छलफलपछि प्रधानमन्त्री देउवाले गवर्नर अधिकारीलाई पूँजी बजारमा देखेका समस्या हल गर्न निर्देशन दिएको संघकी अध्यक्ष राधा पोखरेलले बताउनुभयो। नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल नेतृत्वको टोलीले पूँजी बजारमा देखेको अन्यलता हटाउनुपर्ने लगायतका 4 बुँदे ज्ञापन पत्र बुझाएको हो। प्रख्यात पर्यटकीय नगरी पोखरा सहित नेपालको पर्यटन प्रवर्धनका लागि पोखरास्थित डुलुवा समूहले भारतको विभिन्न क्षेत्रमा 1 महिने पर्यटन प्रवर्धन अभियान शुरू गरेको छ। 1 महिने यात्रामा सो समूहले नेपालको सुस्ताई रहेको पर्यटनलाई थप गतिशील बनाउन भारतको अमृतसर, कश्मीर, कारगिल, लद्दाख, सिमला, देहरादून, नैनीताल लगायतका स्थानमा पुगेर नेपालको पर्यटकीय गन्तव्यहरूको भ्रमणका लागि भारतीय पर्यटकलाई आकर्षित गर्ने गरी कार्यक्रमहरू गरिरहेको छ। पोखरा लगायत नेपालका प्रमुख पर्यटकीय गन्तव्यका प्रवर्धनात्मक सामग्री सहितको सो समूहको यात्राले घुम्ने संस्कृतिको विकासका लागि मद्दत पुग्ने विश्वास लिइएको छ। पहिले देश अनि विदेश भन्ने उद्देश्यसहित भारत निस्केको सो टोलीले यसअघि नेपालका 70 जिल्लाको यात्रा सकेर यसपटक भारतका विभिन्न स्थानको छनौट गरी यात्रा तय गरेको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी बहादुर भट्टराईले बताउनुभयो। नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य गणेश बहादुर भट्टराईले घुमघाम संस्कृतिले पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने र नयाँ नयाँ पर्यटकीय गन्तव्यको उजागर हुने बताउनुभयो। प्रदेशका दूध र पशु स्रोत केन्द्रलाई विनियोजन गरेको अनुदान रकम असारभित्र नै उपलब्ध गराइने बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय मार्फत दिने सो अनुदानबाट प्रदेशभित्रका 1,00,000 भन्दा बढ़ी कृषक प्रत्यक्ष रूपमा लाभान्वित हुने बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर श्याम कुमार पाण्डेले बताउनुभयो।
आईसीसी पुरूष क्रिकेट विश्वकप लीग 2 अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर द्वय आसिफ शेख र कुशल फुर्सेदले चोट बोकेका छन्। नेपाल क्रिकेट संघ क्यानले आइतबार ओपनर आसिफ र कुशलले खुट्टाको चोट बोकेको जनाएको छ। चोट बोकेपछि दुवैले सिरिज अन्तर्गतको पहिलो खेल गुमाउने भएका छन्। विकेट किपर समेत रहेका आसिफले नेपाली अल स्टार विरूद्धको अभ्यास खेलमा चोट बोकेका थिए। कुशलले समेत पहिलो अभ्यास खेलमै फिल्डिङ दौरान चोट बोकेका थिए। क्यानले आसिफ र कुशलको स्थानमा विकेट किपर ब्याट्सम्यान सुभाष खकुरेललाई टोलीमा बोलाइएको जनाएको छ। नेपालको प्रशिक्षणमा टीमसँग रहेको र क्याम्पमा उनले उत्कृष्ट प्रदर्शन देखाएको सुभाषलाई टीममा डाकिएको क्यानले जनाएको छ। सिरिजमा नेपाल, अमेरिका र ओमन बीच प्रतिस्पर्धा हुनेछ। सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा ओमन विरूद्ध खेल्नेछ। नेपाल र ओमन बीचको खेल जुन 9 हुनेछ। त्यस्तै नेपालले दोस्रो खेल अमेरिका विरूद्ध जुन 11 खेल्नेछ। नेपालले तेस्रो खेलमा फेरि ओमन विरूद्ध जुन 14 र अन्तिम खेलमा नेपालले अमेरिका विरूद्ध जुन 15 खेल्ने तालिका रहेको छ। लीग टूको अङ्क तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ। नेपालले अहिलेसम्म 12 खेल खेलेको छ, जसमा नेपालले 6 जित र 6 खेलमा हार बिहोरेको छ। विभागीय टोली एफएफ क्लब चौथो स्थानीय तह सहित स्मृति र अन्तर्राष्ट्रिय मकवानपुर गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। फिफले क्याम्प रंगशालामा आइतबार फ्रेन्च क्लबलाई 3-0 गोल अन्तरले पराजित गर्दै एफएफ क्वार्टर फाइनलमा प्रवेश गरेको हो। अब एफएफले क्वार्टर फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ। खेलको 29 मिनटमा नवीन नामाको पेनाल्टी गोलबाट एफएफले शुरूआती अग्रता बनाएको थियो। खेलको 77 मिनटमा सबिन गुरुङले गोल गर्दै एफएफलाई 2-0 अग्रता दिलाए। त्यसपछि खेलको इन्जुरी समयमा रविन थिङले गोल गर्दै एफएफलाई 3-0 जित दिलाए। प्रतियोगिताको विजेताले 15 लाख तथा उपविजेताले 10 लाख प्राप्त गर्ने आयोजकले जनाएको छ।
अझ एवं अब मौसम। आज प्रदेश एक, मध्य प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली हुने र अन्य भागमा आंशिक बदली रही केही स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, वर्षा 15.8 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:08 भयो भने सूर्यास्त भरि साँझ 6:57 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले आफ्नो तर्फबाट प्रतिनिधित्व गरिरहेका मन्त्रीहरू फेरबदल गर्ने, नयाँ मन्त्रीहरूको सूची अध्यक्ष माधव कुमार नेपालद्वारा प्रधानमन्त्रीलाई हस्तान्तरण, प्राकृतिक स्रोत साधनको सदुपयोग गरी युवालाई स्वदेशमा नै रोजगारीको वातावरण निर्माण गर्नुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई, यस वर्षको मनसून नेपालको पूर्वी भागबाट प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागद्वारा जानकारी, सरदरभन्दा बढ़ी वर्षा हुने प्रक्षेपण र पश्चिमा राष्ट्रहरूले युक्रेनलाई अत्याधुनिक हतियार सहयोग गरिरहे अवस्था अझै भीषण हुने रूसी राष्ट्रपति पुटिनको चेतावनी। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।